الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله اسلامي بھائیو اور اسلامی بہنو الحمدللہ عز وجل خالق کائنات جل جلالہ کی زمین پر عشق رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا مدنی جام تقسیم کرنے والے ایسے مرد کامل اب بھی موجود ہیں جو فیشن کی آفت میں گرفتار لوگوں کو پیارے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت کریمہ کا اسیر بنانے کے خواہاں ہیں۔ یہ اللہ عز وجل کا خاص کرم ہے کہ اس نے ہمیں اس پرفتن دور میں تبلیغ قرآن و سنت کی عالمگیر غیر سیاسی تحریک دعوت اسلامی کا مدنی ماحول اور شیخ طریقت امیر اہل سنت ابو بلال حضرت علامہ مولانا محمد الیاس اطفار قادری رضوی دامت برکاتہم العلیہ جیسے ولی کامل کی صحبت باثر سے نوازا۔ یقیناً امیر اہل سنت دامت برکاتہم العلیہ ان عظیم ہستیوں میں سے ایک ہیں جن کی مخلصانہ جد و جہد کی برکت سے ہزاروں نہیں بلکہ لاکھوں مسلمان بالخصوص نوجوان برائیوں سے تائب ہو کے نیکیوں کی راہ پر گامزن ہو چکے ہیں۔ الحمدللہ عز و جل بلا مبالغہ امیر اہل سنت دامت برکاتہم العلیہ نے اپنے سنتوں بھرے بیانات کے ذریعے لاکھوں مسلمانوں کے دلوں میں مدنی انقلاب برپا کر دیا۔ لہذا تمام اسلامی بھائی اور اسلامی بہنیں اس بیان کو توجہ کے ساتھ سماعت فرمائیں۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله
پیارے پیارے اسلامی بھائیوں، آج آپ کی خدمت میں اللہ سے ڈرنے کی فضیلت بیان کرنے کی کوشش کروں گا۔ کیمیائے سعادت میں سیدنا امام محمد غزالی رحمت اللہ تعالی علیہ نقل کرتے ہیں کہ ایک قصاب کسی کنیز پر عاشق ہو گیا تھا اور اس کی ٹوہ میں لگا رہتا تھا کہ کب موقع ملے۔ آخر کار ایک بار موقع ملی گیا کہ وہ کنیز اسی کام کے سلسلے میں جنگل کی طرف چل پڑی تو یہ چھپتا چھپاتا اس کے پیچھے چل دیا۔ جب بہت دور نکل گئے اور اب آبادی کا نام و نشان نہ رہا تو اب اس نے اپنے آپ کو ظاہر کر دیا اور اس کنیز کو پکڑ لیا اور اس کو بتایا کہ میں بہت پرانا تیرا عاشق ہوں اور اب میں تجھ پر قابو پا چکا ہوں، حتیٰ کہ وہ بالکل اس پر یعنی کہ اب قابو پا چکا ہے اور برائی کرنے کی دیر ہے۔ وہ کنیز کانپ رہی تھی، اس کنیز نے کانپتے ہوئے کہا کہ اگرچہ ہمیں کوئی نہیں دیکھ رہا لیکن اتنا تو سوچو کہ اللہ تعالی ہمیں دیکھ رہا ہے اور گناہ کرنے سے پہلے یہ سوچ لو کہ اس کا انجام بہت برا ہوگا، اس لیے چاہیے کہ تم اللہ سے ڈرو۔ اس کنیز نے اس طرح لرستے ہوئے اس کو جب کہا کہ اللہ سے ڈرو تو وہ کانپ اٹھا، اس کا رواں رواں خوف خدا سے کھڑا ہو گیا اور فوراً وہ ہٹ گیا اور اپنے ناپاک ارادے سے باز آیا اور اس نے آئندہ کے لیے توبہ کی کہ میں اب مطلب یعنی کہ تم سے اس طرح کی نظر نہیں رکھوں گا، تو نہیں دیکھوں گا تم۔ اس کو چھوڑ کر پھر راستے ہو لیا اپنے، دھوپ کافی نکل آئی تھی، اب گرمی کی شدت بھی تھی، شدید پیاس کی اس کو حاجت ہوئی اور کہیں پانی کا نام و نشان نہیں، اس قدر شدت پیاس سے بےتاب تھا کہ بس کسی طرح پانی ملے۔ العطش العطش، ہائے پیاس کرتا ہوا جا رہا کہ اتنے میں اسے ایک اور آدمی ملا، وہ آدمی جو تھا کسی نبی وقت علیہ الصلوۃ والسلام کا قاصد تھا، مطلب ان کا قاصد تھا، نمائندہ، دونوں کی ملاقات ہوئی، تعارف ہوا۔ اس قاصد نے کہا کہ بھائی واقعی پیاس کی شدت ہے، تم دعا کرو اللہ تعالیٰ ہمارے لیے کوئی مطلب ہے کہ سبب پیدا کر دے کہ ہماری پیاس دور ہو۔ تو وہ قصاب جو تھا اس نے کہا کہ بھائی میں تو بہت ہی گناہگار ہوں، تم دعا کرو، تم نیک آدمی ہو، نبی کے قاصد ہو۔ تو اس نے کہا کہ اچھا یوں کرتے ہیں، ہم دونوں ہی مل کر دعا کرتے ہیں۔ تو دونوں نے ہاتھ اٹھائے اور اللہ کی جناب میں دعا کی کہ یا اللہ ہماری پیاس بجھنے کا کوئی سبب پیدا فرما. وہ دعا کر رہے تھے کہ اتنے میں ایک ٹھنڈا سیاہ بادل آ گیا اور دونوں پر وہ سایہ کنا ہو گیا، ٹھنڈک ہو گئی اور پیاس بجھ گئی، جس کو میں اپنی اصطلاح میں مدنی موسم کہتا ہوں، ٹھنڈا پیارا پیارا موسم. مطلب یہ کہ وہ ٹھنڈا موسم ہو گیا اور بادل ان پر سایہ کنا ہو گیا. اب یہ دونوں بادل کے سائے سائے میں چلنے لگے، دھوپ اب ان پر نہیں پڑتی، اطراف میں دھوپ ضرور ہے، تمازت بھی ہے، ان پر دھوپ نہیں تمازت نہیں، اور یہ بادل کے سائے میں چل رہے. اب ایک جگہ پہنچے کہ دونوں کے رستے اب جدا ہو رہے تھے، ایک کو اس طرف جانا تھا دوسرے کو اس طرف، تو دونوں نے ملاقات کی اور مطلب یعنی کہ الگ الگ ہوئے. جب الگ ہوئے تو بادل جو تھا وہ اس کتاب کے ساتھ ساتھ چلنے لگا، اور نبی کے جو قاصد تھے ان کے ساتھ، وہ بادل نہیں چلا. نبی کے قاصد حیران ہو گئے، پھر مطلب یعنی کہ وہ لپک کر آئے، اس کو ٹھہرنے کا کہا، ملاقات کر کے پوچھا کہ بھائی تم کوئی مطلب یعنی کہ چھپے ہوئے گدڑی کے لال معلوم ہوتے ہو، تم اپنے آپ کو گناہگار ضرور کہتے ہو، لیکن دیکھو نا میں تو ایک نبی کی معیت میں رہتا ہوں، صحبت میں رہتا ہوں، مگر یہ بادل تمہارے ساتھ جا رہا ہے اس سے تمہارا کوئی خاص مقام معلوم ہوتا ہے اللہ کی بارگاہ میں. تو اس قصاب نے کہا کہ میں بہت ہی بدکار ہوں، اور بات صحیح ہے کہ میں نکلا بھی بدکاری کے ارادے سے تھا، اپنے گھر سے چلا ہی بدکاری کے ارادے سے تھا، لیکن اتنی بات ہے کہ میں نے بدکاری کرنے سے پہلے اب توبہ کر لی ہے. تو اس نبی کے قاصد نے کہا کہ واقعی توبہ کا بہت بڑا درجہ ہے، اور یہ سب اسی کا صلہ نظر آ رہا ہے کہ تو نے گناہ سے توبہ کی اور اسی وجہ سے تجھے یہ مقام حاصل ہوا کہ بادل تیرے ساتھ چل رہا ہے. میرے پیارے پیارے اسلامی بھائی، یہ حکایت اپنے اندر عبرت کے بے شمار مدنی پھول لیے ہوئے ذہن نصیب، کہ ان مدنی پھولوں کو ہم بھی اپنے مدنی گلدستے میں سجا لیتے. گناہ کا ارادہ ہوا، گناہ کا عزم مصمم ہوا، عزم مصمم بھی نہیں، گناہ پر اب قدرت حاصل ہو گئی، گناہ پر قدرت حاصل ہو گئی، کوئی اس کنیز کو چھڑانے والا نہیں ہے، کوئی دیکھنے والا نہیں ہے، وہ عورت ہے کمزور ہے، یہ قوی ہے، اور قریب ہے کہ اتنی سیٹنگ ہو گئی ہے کہ اب مطلب یعنی کہ وہی کام باقی رہ گیا، اور اس میں یہ بندہ مطلب یعنی کہ جدا ہو جاتا ہے اور توبہ کر لیتا ہے. یہ بہت بڑی بات ہے، بہت ہی بڑی بات، اور وہ کسی اور نبی کی امت سے تھا، اور ہم سب سے افضل نبی کی امت میں سے ہیں، ہم افضل نبی کی امت ہیں. کیا ہم نے بھی کبھی اس طرح کسی گناہ سے توبہ کی؟ مثال کے طور پر بہت ہی ہلکی بات، سینما کا ٹکٹ لے لیا، سینما کی ٹکٹ لے لی آپ نے، اب سینما جانا ہے، سینما کے دروازے تک پہنچے، کیا کبھی ایسا ہوا کہ خوف خدا سے دل لرزہ ہو اور ٹکٹ کو پھاڑ کر واپس گھر پر آ گئے؟ وہ بادل ہمیں نظر تو نہ ہے، لیکن میں سمجھتا ہوں اللہ کی رحمت کا بادل ساتھ چلے گا ضرور، کہ اب کوئی روکنے والا نہیں، دروازے میں داخل ہونے والے آپ، اور آپ نے سینما سے توبہ کر لی، فلم سے توبہ کر نہیں، اللہ کے لیے اللہ سے ڈر گیا جب ایسا ہوا، شاید نہیں. ٹی وی پر بڑے زبردست ڈرامے کی سیریز آنے والی تھی، زبردست ڈرامے کی سیریز، دل و دماغ اس میں پھنسا ہوا تھا کہ آج اس کی سیریز ضرور دیکھیں گے، اور بڑا مطلب یعنی کہ وہ اس میں لچک تھی، اور بڑا مطلب اس میں کشش تھی، یہ دیکھنا، دل پھنسا ہوا تھا، اور بڑا اچھے سین آنے والے تھے، یعنی بدترین سین جس کو آدمی قتل کرتا ہے نفس کے طور پہ. اب آپ ٹی وی آن کرنے والے تھے، ٹائم بھی ہو گیا، مثلاً 9 بجے آنے والا تھا، 9 بجنے ہی والے، آپ ٹی وی آن کرنے والے تھے، آپ گھر کے پورے مطلب یعنی کہ مختار بھی ہیں، اور ڈرامہ شروع ہونے والا، آپ کا دل اللہ کے خوف سے لرزہ ہو، میں نہیں دیکھتا. آج آپ کو فرصت تھی، طبیعت بھی آپ کی بالکل بحال تھی، بالکل بحال طبیعت، آپ کے کچھ دوست ہیں جو مطلب یعنی کہ ماڈرن ہیں، بے نمازی ہیں، کلین شیو ہیں، تاش کی گڈی لے کر آپ کے منتظر ہیں، ٹائم پاس کریں گے فلاں جگہ جا کر، بالکل آپ کا موڈ بھی صحیح ہے، آپ گھر سے نکلنے والے ہی تھے، آپ کا دل خوف خدا سے لرزہ کہ تاش کھیلنا تو حرام ہے، چاہے ہم دعا نہ بھی کھیلیں، جھوٹ موٹ کھیلنا بھی حرام ہے، اور بری صحبت میں بیٹھنا بھی حرام ہے، گناہ، میں نہیں جاتا. آپ اس فیل سے باز آ گئے، ابھی صرف خوف خدا کی مصلحت نہیں، آپ کا موڈ خراب ہو گیا، ماں نے روک دیا، باپ نے روک دیا، کام یاد آ گیا، اسکول یا کالج کا کوئی آپ کو ہوم ورک کرنا ہے وہ یاد آ گیا، وہ مصلحت نہیں، محض اللہ کے خوف کی وجہ سے، کیونکہ اللہ نیتوں کا حال جانتا ہے. انما الاعمال بالنیات، کہ تمام اعمال کا دار و مدار وہ نیتوں پر. تو اے میرے پیارے پیارے اسلامی بھائیوں، کیا کبھی خوف خدا کی وجہ سے آپ نے کسی بری مجلس سے، بری بیٹھک سے توبہ کی؟ آپ اسی طرح غور کرتے چلے جائیں، غور کرتے چلے جائیں کہ فلاں گناہ کرنے کی خواہش ہوئی اور گناہ پر قدرت تھی. ایک تو ہے کہ گناہ پر خواہش تو ہوتی ہے کہ میں یہ کر ڈالوں، میں وہ کر ڈالوں، میں اتنے چین لوں اس سے، اس کو اٹھا جاؤں، اس کو بھگا لوں، یہ سب لیننگ تو ہوتی ہے ذہن میں، لیکن بندہ قادر نہیں ہوتا، تو مجبوراً اپنے عجز کے سبب، اپنی مجبوری کے سبب وہ گناہ سے باز رہتا ہے. ٹھیک ہے، اپنی جگہ پر ہے، گناہ سے بچا رہا، لیکن مجبور ہے، جی چاہتا ہے وہ گناہ کرے، اس کی تو بات الگ ہے، لیکن ایسا گناہ جس پر بندہ قادر ہے، کر سکتا ہے، پھر بھی نہیں کیا، इसकी बहुत बड़ी कमी है। बहुत कमजोर बंदे ने हमको टक्कर मार दी, साइकिल पर जा रहा था टक्कर मार दी, कपड़े खराब हो गए। हम इस बात पर कुदरत रखते हैं कि इसको उठाकर जमीन पर दे मारे, कमजोर है, बॉडी बिल्डर है, हमने कराटे का फन सीखा और वर्जिशी जिस्म है, लेकिन कभी ऐसा हुआ कि ऐसी टक्कर लग गई हो और अल्लाह के खौफ की वजह से हमने इसको मना कर दिया, हमें गुस्सा आ जाता, बहुत गुस्सा आ जाता, और ऐसा जबरदस्त उससे इंतकाम लेते और ऐसी दो दो टुकड़े गालियां निकालते उसने अनजान में मारे। फिर इसका नतीजा कुछ भी आए, मसलन एक ड्राइवर ने मुझे किस्सा सुनाया अपना कि मैं कार में बैठा बैठा चाय पी रहा था, कार में बैठा बैठा चाय पी रहा था तो किसी स्कूटर वाले ने मेरी कार को टक्कर मार दी। अब यकीनन कसदंदू को टक्कर मारता नहीं, वो खुद बेचारा घेप गया, टकरा गया, तो चाय गिर गई मेरे कपड़ों पर, मुझे बड़ा गुस्सा है, बस मैंने कार उसके पीछे भगाई, वो स्कूटर वाला तो निकल गया आगे, तो आड़े दूसरा स्कूटर वाला मेरी झपट में आ गया, मैं तो उसका पीछा कर रहा था, गुस्से में अंधा बना, वो दूसरे को झपट लग गई मेरी, वो स्कूटर वाला गिरा। अब वो गिरा तो पब्लिक दौड़ी, अब मैं घबरा कर भागा, मैं जब भागा तो लोगों ने पथराव शुरू कर दिया, वो बंदा गिर गया था, इतना लगा वो तो समझ नहीं आ रही भागा जा रहा है, पथराव किया, लोगों ने कांच वाच तोड़ दिया, मेरी गाड़ी कब तक भागती, लोगों ने उसको घेर दिया। अब मुझे बहुत पीटा, बहुत मार, यहाँ तक कि गले पर उसको लटका दिया लोगों ने, लेकिन जान उसकी अच्छी, तो वो हमारा भी बच गया, मारा बहुत मार 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 के आखिरकार मतलब किसी तरह जान बचा कर हाथ पांव पड़ के बच कर निकला। उसने बताया कि अभी तक मुझे दर्द था, मैंने उसको बताया, मैंने उसको समझाया, मैंने कहा देखो भाई तुम चाय पी रहे थे, अगर तुम्हें अगर मतलब यानी कि टक्कर उसने मार दी तो ये तो यकीनी बात है कि इरादतन बेचारे ने नहीं मारी होगी, लग गया होगा, अगर तुम सब्र कर लेते, गुस्सा ना करते, सब्र कर लेते कोई मसला ही ना बनता, तुमने बेसब्री का मुजाहरा किया, तुमने कहा मैं इंतकाम लूं, अगले की बेचारे की कोई ऐसी नुमाया गलती तो नहीं थी, भूल में लग गया, आप दरगुजर कर देते, अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम को तो लोगों ने कसदन पत्थर मारे, आपने उनको भी दुआ दी। इंतकाम अपने नफ्स के लिए नहीं, सुन्नत तो नहीं, अपने नफ्स के लिए इंतकाम लेना ये सुन्नत नहीं हुई, तो आप अगर इस सुन्नत पर अमल करते, सब्र करने वाली, उसके पीछे ना भागते तो ये हशर आपका ना होता। उसने अगर तस्लीम किया, बहुत मतलब नदामत का इजहार करना था, वाकई भी बहुत बड़ा, तो इस तरह कभी हमारे साथ हुआ, क्योंकि वो तकड़ा था ड्राइवर, तकड़ा, अगर उस वाकई स्कूटर वाले को पकड़ लेता तो उसको तोड़ फोड़ देता, उसकी किस्मत से भी हाथ बन जाए और एक्सीडेंट का सबब बन जाए। तो अगर कोई तकड़ा आदमी इसके साथ किसी कमजोर ने कोताही कर ली, तो आपके साथ कभी ऐसा हुआ हो और आपने खौफ खुदा की वजह से उसको मुआफ कर दिया हो, ऐसा कभी हुआ नहीं। दावत इस्लामी का एक मुबल्लिग पंजाब के दौरे में, उसके साथ एक वाकया पेश आया था कि वो मतलब मैंने के बस स्टॉप पर खड़ी थी, उसने चाय मंगवाई, चाय अभी आई और बस वाले ने बस स्टार्ट की, तो किसी ने मुबल्लिग ने दूसरे साथी ने कुछ समझाया कि यार दो तीन मिनट सबर कर लो, चाय ले ही लिए तो पी ली जाए, बस वाले ने अड़ी की, बस वाले ने बस चलाई, यहाँ तक कि उस मुबल्लिग के कपड़े खराब हो गए, चाय गिरने लगी, तो बस वाले को रहम नहीं आया, तो चंद ही कदम बस चली और चल कर बस जो थी वो एकदम मतलब अकड़ के खड़ी हो गई, अब वो चलाए तो न चली, अच्छा नतीजा ये बस खराब हो गई उसकी। तो फिर उसके साथ एक बिल्कुल यानी कि नॉन मुस्लिम आदमी था, उसने कहा कि मतलब अब चलाओ बस, कैसे चलाते हो बस से, मतलब सबको उतरना पड़ा, अच्छा जिसके कपड़े खराब हो गए उसने बारे में सब्र कर लिया, कोई झगड़ा नहीं किया, कोई गाली नहीं दी और कोई उसके ऊपर शोर नहीं मचाया। नतीजा ये हुआ कि आगे चलकर वो गैर मुस्लिम जो था अल्हम्दुलिल्लाह उसी में मुसलमान भी हो गया। तो इस तरह मतलब ये कि अगर वो चाय पीने वाला शोर मचा देता, बस वाले से अड़ी कर जाता, तुमने दो मिनट कवर क्यों नहीं किया, मेरे कपड़े खराब कर दिए, जैसे हम लोग करते, तो अगर बस वाला डर भी जाता तो हो सकता है कि वो गैर मुस्लिम शायद मुतासिर ना होता और मुसलमान ना होता। तो इस तरह मतलब ये कि मेरे प्यारे प्यारे इस्लामी भाई, थोड़ी थोड़ी तवज्जो और थोड़ी थोड़ी हिकमत अमली बहुत अच्छे अच्छे मतलब नताइज का मूजिब होती है। तो बहरहाल मैं खौफ खुदा और अल्लाह से डरने की फजीलत आपकी खिदमत में अर्ज किए जा रहा था, तो हम भी गौर करें कि कभी ऐसा हुआ कि कोई ऐसा फेल हमने अपनी जिंदगी में किया हो जो सिर्फ अल्लाह से डर कर हमने उस फेल को मतलब ने किया हो, या उस बुरे फेल को तर्क किया हो अल्लाह से डर कर, शायद ये सब बंदों से डर कर हमने बहुत सारे गुनाह छोड़े हुए। सही बात यह, बंदों से डर कर बेशुमार गुनाह छोड़े हुए। मिसाल के तौर पर मैं आपसे, हम में से जुआ खेलने का काम बहुत सारे ऐसे साई भाई जो नहीं करते होंगे, इसलिए अगर जुआ खेलते हैं तो माँ नाराज होती है, बाप नाराज होता है, दोस्तों में हमारा इंप्रेशन खराब होता है। जुआ खेलना हराम है, ये कोई शक नहीं, लेकिन अल्लाह से डर कर हमने जुआ नहीं छोड़ा,
इसलिए छोड़ा कि लोग मतलब यानी कि इसको बुरा समझेंगे, हमारा जो इम्प्रेशन है, हमारा वकार जो है वो लोगों में खत्म हो जाएगा।
तो आप कहेंगे वहां अजीब बात की, हम तो अल्लाह से डर कर जुआ नहीं खेलते। अभी मैं आपको बता देता हूँ कि आप अल्लाह से कितना डरते हो।
आप अल्लाह से डर कर अगर जुआ छोड़ते हो, ठीक है, बहुत अच्छी बात है। तो अल्लाह से डर कर जुआ छोड़ते हो, अल्लाह के नजदीक भी मायूब है और जनरल पब्लिक के नजदीक भी मायूब है जुआ। तो ये बताओ, फिल्म देखते हो नहीं देखते हो, गाना सुनते हो नहीं सुनते हो?
ये तो सुनते हैं। ये क्यों? ये इसलिए करते हैं कि बंदों के नजदीक ये मायूब नहीं।
देखो, फिल्म देखना भी अल्लाह की नाफरमानी है,
जुआ खेलना भी अल्लाह की नाफरमानी है, किसी का जेब काट लेना भी अल्लाह की नाफरमानी है। तो आप जेब क्यों नहीं काटते हो? पता है कि ठुकाई हो जाएगी, पकड़े जाएंगे तो बड़ी रुसवाई होगी, जिल्लत होगी, अखबार में आएगा, पुलिस केस बनेगा। तो लोगों से डरकर आप जेब नहीं काटते, लेकिन फिल्म खुले बंदों आप देखते, ड्रामा खुल्लम खुल्ला देखते, गाने की कैसेट हर वक्त आपकी कार में बचती रहती है। इसलिए कि ये अल्लाह के नजदीक गुनाह होता रहे, अल्लाह ने क्या कर लेना है? नऊज़ु बिल्लाह। अल्लाह ताला ठीक है देखी जाएगी, लेकिन बंदों के नजदीक मायूब है, मायूब नहीं है, इसलिए आप किए जा रहे हैं। हेरोइन आप नहीं पीते इसलिए कि इसमें बहुत नुकसान आते हैं, दुनियावी तौर पर बहुत नुकसान आते हैं। शरई तौर पर गुनाह तो है ही है, हराम तो है, लेकिन आप तो इसलिए नफरत करते हो कि दुनियावी नुकसान बहुत है, इसमें सेहत खराब हो जाती है। इसीलिए तो माँ बाप बोलते हैं कि मेरा बेटा हेरोइन पीता है, आप दुआ करें। माँ बाप रोते हैं, हेरोइन पीता, हेरोइन पीता, हेरोइन पीता। मुझे कितने लोग मिलते हैं, जब भी मैं आवाम में बैठता हूँ लोग मुझे उमूमन मिलते हैं, मेरा मामू हीरोइन पीता है, मेरा बड़ा भाई हीरोइन पीता है, मेरा बाप हीरोइन पीता है, आप दुआ कर दो, कोई तावीज दे दो, हीरोइन छोड़ देता। मुझे भी हमदर्दी करनी होती, जाहिर है वाकई ये बुराई है, हीरोइन को अच्छाई तो कह नहीं सकता मैं, लेकिन मैं कभी कभी सोचता हूँ इन लोगों को हीरोइन से नफरत क्यों है? क्या हीरोइन अल्लाह को नापसंद है इसलिए नफरत है? तो जब भी नतीजा निकाला मैंने तो नतीजा ये नहीं होता कि अल्लाह को नापसंद है इसलिए ये हीरोइन से नफरत करते हैं। अगर अल्लाह की नापसंद होने के सबब ये नफरत करते होते तो नमाज ना पढ़ने का भी तो जिक्र करते हैं, मेरा बाप बेनमाजी है। नमाज ना पढ़ना नथिंग, ये कोई बुराई नहीं, बेनमाजी जेंटलमैन। हेरोइन पीने वाला मुआशरे का बड़ा जलील फर्ज है। हालांकि हदीस पाक में क्या आया कि सबसे पहले कियामत के रोज नमाज पूछी जाएगी, अगर ये दुरुस्त हुई बाकी अमाल भी दुरुस्त होंगे, अगर ये बिगड़ी तो बाकी अमाल बदर्जे ओला खराब होंगे। लेकिन आपके नजदीक बेनमाजी जेंटलमैन है, हेरोइन पीने वाला नहीं, ये बड़ा गंदा फर्ज है। इसलिए हेरोइन पीने वाले की दुनिया भी खराब हो जाती है, आखिरत तो होती है, दुनिया भी खराब हो जाती है। और बेनमाजी की बजाय दुनिया खराब नहीं होती, इसलिए आप उसको बुरा नहीं समझते, नमाज ना पढ़ने को आप बुरा नहीं समझते। जैसे मैंने आपको जुआ की मिसाल दी कि भाई जुआ आप इसलिए नहीं खेलते लोगों में मायूब है, वरना अगर जुआ ही बुरा है तो दाढ़ी मुंडा कहां से अच्छा हो गया? बस दाढ़ी जो है ये मुंडाना भी तो हराम है, ये भी तो एक बुरा फैल है। तो दाढ़ी मुंडाना इसलिए आपके नजदीक बुरा नहीं कि इस मुआशरे में इसको मायूब नहीं समझा जाता। तो हम उस गुनाह से बचते हैं, माज अल्लाह तुम्मा माज अल्लाह, सिर्फ उस गुनाह से बचते हैं जो लोगों के नजदीक बुरा है, हमारे नजदीक बदकिस्मती से। ये सोच नहीं कि वो काम किया जाए जो अल्लाह को पसंद है, हर वो काम छोड़ दिया जाए जो अल्लाह को नापसंद है, ये सोच नहीं। अल्लाह का डर नहीं दिल में, अल्लाह का खौफ नहीं है हमारे दिल में, बंदों का खौफ है, अवाम का खौफ है, मुआशरे का खौफ है, सोसाइटी का खौफ है। तो सोसाइटी की वजह से हम गुनाह से बच भी जाते हैं, बाद गुनाहों से जो सोसाइटी में मायूब है, और वो गुनाह दो टोक करते हैं, तीना ठोक कर करते हैं कि जो अवाम में मायूब नहीं है। ऐसे बेशुमार झूठ, वादा खिलाफी, गाली बकना, ये गाना बोलना, शादियों में फंक्शन करना, रिकॉर्डिंग करना, लाउड स्पीकर लगाकर कान फाड़ने वाली आवाज के साथ गाने लगाना, नाचने वाले जो होते हैं बेहुदा किस्म के बेवकूफ लोग, उन बेवकूफों के टोलों पर नोटे लुटाना, तवायफों को नचाना शादी में, ये अब मायूब नहीं समझा जाता, इसलिए ये आप करते हैं। हाँ, अगर अवाम में मायूब होता तो आप ये भी ना करते। तो पता ये चला कि अल्लाह का खौफ बदकिस्मती से अब दिलों से निकल गया, इसी वजह से हमारे दिल उजड़ गए, रूहानियत खत्म हुई। आज देखो सब ये कहते हैं हमारी दुआ कबूल नहीं है, अरे क्यों कहते हमारी दुआ कबूल नहीं? अब अल्लाह की कौन सी मानते हैं बात, अल्लाह हमारी बात माने ही माने, बिल्कुल अड़ी है, अल्लाह माने हमारी बात, हमारी दुआ कबूल नहीं करते। इतने वज़ाइफ़ पढ़ते हैं, इतना ये करते हैं हम, इतने वो करते हैं हम, नमाज भी तो पढ़ते हैं, पांचवा टाइम नमाज पढ़ते हैं, हमारी दुआ ही कबूल नहीं। नमाज कौन सी पढ़ते हो, किस टाइप की पढ़ते हो, ये भी तो देखो, नमाज में खुशु और खुशु है कि नहीं, आपकी क़िराअत दुरुस्त है या नहीं, नमाज के जो अहकाम है वो आपके दुरुस्त है या नहीं, ये तो आपने कभी गौर नहीं। वुज़ू आपको दुरुस्त आता या नहीं आता, ये कभी गौर नहीं करूँ आपको। हालांकि मैंने बहुत सारे वुज़ू करने वालों को देखा, बेशुमार लोगों को देखा कि जब वो मुंह धोते हैं तो ये कान पुट्टी और कान पुट्टी के बाद की जो सतह है ना साइड, ये कलम जो होती है, दाढ़ी तो बहुत कम लोगों को नसीब होती है, यहाँ तो काफी दाढ़ी वाले हैं माशाल्लाह, अवाम उन्नास की बात कर रहा हूँ, तो ये कलम और
ये कान का उभरा हुआ हिस्सा, इसको कान पुट्टी कहते हैं, बीच का हिस्सा जो है ना, कान पुट्टी जो है ये अक्सर सूखी रह जाती है। ये पूरा चेहरा धुलता नहीं, ऊपर से डाल देते हैं और नाक पर, आंखों पर और होठों पर लोग पानी बहा देते हैं, थोड़े गाल भी धो लेते हैं, लेकिन साइडें जो है ये सूखी रह जाती है। पांव धोते वक्त ये टखना जो टखना, टखने के पिछले हिस्से के पास जो गड़ा है छोटा सा, वो गड़ा अक्सर मैंने देखा है कि लोगों का सूखा रह जाता, बार बार देखा सूखा रह जाता। अब जब वजू ही नहीं हुआ तो आप खुद जाने के नमाज की कुंजी जो है वजू तहारत है, तो नमाज की कुंजी वजू भी नमाज की कुंजी है, तो वजू जो है वो ही दुरुस्त नहीं हुआ तो अब नमाज आप कितना ही रो रो कर पढ़ो, जाहिर है कि आपने जब गंदुम बोया नहीं है, गंदुम की जगह आपने कंकरी बो दी है और इस पर खूब खाद भी डाले जा रहे हैं, पानी भी बहाए जा रहे हैं, हल भी आपने चलाया हुआ है और पता नहीं क्या क्या सी खिदमत कर रहे हैं, लेकिन आपने गंदुम बोया नहीं है, कंकरी बोई है, तो बाबा गंदुम का फल आप कैसे खाएंगे, कणक कैसे मिलेगी आपको, ये सब बोगे जैसा काटोगे तो कंकरी तो उगेगी नहीं जो आप काटोगे इसका फल। तो वजू ही दुरुस्त नहीं, गुस्ल ही दुरुस्त नहीं, नमाज ही दुरुस्त नहीं, अगर गुस्ल वजू दुरुस्त हो भी गया इत्तेफाक से तो नमाज दुरुस्त नहीं, कुरान पढ़ना नहीं आता उसको जो कुरान पढ़ा जाता है वही मखारिज दुरुस्त नहीं है। तो आप बताओ कि नताइज कहाँ मेरे प्यारे प्यारे भाइयों बराबर होंगे, रूहानियत लाओगे कहाँ से आप, ये कोई बाजार में तो मिलती नहीं है जो आपको मिल जाए रूहानियत, जो आपके दिल में सुकून पैदा हो जाए। तो ऐ मेरे मोहतरम और प्यारे प्यारे इस्लामी भाइयों, रूहानियत पाने के लिए आपको अल्लाह का डर अपने अंदर पैदा करना पड़ेगा, खौफ खुदा और इश्क मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, ये दोनों पैदा करने होंगे, इसके बाद इंशाल्लाह आपको लुत्फ आएगा। जैसे अभी मैंने अर्ज किया कि वो कस्साब जो जिना के इरादे से चला था, जब जिना पर कादिर हुआ अल्लाह के डर से वो ताइब हो गया तो उस पर बादल ने साया किया कि नबी का कासिद भी देखता रह गया अलैहिस्सलाम। तो मेरे भाइयों कोशिश कीजिए कि किसी तरह अल्लाह तबारक व तआला का खौफ दिलों में पैदा हो जाए। चुनांचे हदीस पाक में आता है कि अल्लाह तबारक व तआला इरशाद फरमाता है, मुझे अपनी इज्जत की कसम में दो खौफ और दो अमन एक बंदे में जमा नहीं करूंगा, यानी अगर कोई बंदा दुनिया में मुझसे खौफ रखता है दिल में तो कयामत के दिन उसको मैं अमन दे दूंगा, कयामत में उसको खौफ नहीं होगा, ला खौफुन अलैहिम वला हुम यहज़नून, कहने कोई खौफ होगा ना गम। तो जो बंदा दुनिया में मुझसे खौफ रखेगा मैं कयामत के दिन उसको अमन दे दूंगा, और जो बंदा दुनिया में मुझसे बेफिक्र होगा बेखौफ होगा तो कयामत के दिन मैं उसको खौफ ज़दा कर दूंगा। तो बड़ा यानी के काबिले गौर मामला है, दुनिया में जो खौफ ज़दा है अल्लाह से कयामत में वो मामून है, उसको अमन मिलेगा, और जो दुनिया में बेखौफ है कयामत के दिन वो फंस जाएगा, वो खौफ ज़दा हो जाएगा। तो आज दुनिया में सभी बेखौफ है, बदकिस्मती इल्ला माशाअल्लाह, जिसको अल्लाह अपना खौफ अता करे सभी बेखौफ। जबी तो नमाजें तर्क हो रही है, रमजान के रोजे कदा हो रहे हैं, फिल्में ड्रामे देखे जा रहे हैं, गाने बाजे, कोई घर खाली नहीं। मेरे प्यारे प्यारे इस्लामी भाइयों, न समझोगे तो मिट जाओगे, अए मुसलमानों तुम्हारी दास्तां तक न रहेगी दास्तां। तुम्हारा लिए कि जो दुनिया में बेखौफ रहेगा वो कयामत के दिन खौफजदा होगा, और जो दुनिया में खौफजदा रहेगा अल्लाह से, अपने अल्लाह से डरेगा, वो कयामत के दिन अमन में रहेगा। अब ये कि गौर कर लेना चाहिए किन किन बातों से बचना चाहिए और किन किन कामों को करना चाहिए। एक बड़ी प्यारी हदीस शरीफ मेरे आका सल्लल्लाहु अलैहि वसल्लम का फरमान आलीशान है कि जो कोई अल्लाह तबारक व तआला से डरे तमाम मखलूक उससे डरेगी, और जो खुदा से नहीं डरेगा तो अल्लाह ताला तमाम मखलूक का डर उसके दिल में डाल देगा। जबरदस्त औलिया किराम के हालात आप पढ़ो, किसी दिन किसी से नहीं डरते थे, बेशुमार वाक्य जैसे कि एक बुजुर्ग को किसी जुर्म की तादाद में बादशाहों के पास तो जुर्म अजीब होकर पहुंचे, तो बादशाह नाराज हो गया तो भूखे शेरों के आगे डलवा दिया, पब्लिक भी जमा तमाशा देखने के लिए। अब वो शेर जो थे वो झपटने की बजाय उस बुजुर्ग के पाँव चाटने लगे, बुजुर्ग बेटे के खड़े रहे। फिर जब बाहर बादशाह भी एकदम डर गया कि यार ये तो मतलब कोई चार अंकों वाला ना, इधर कोई रॉन्ग नंबर हुआ गलती, तो बड़े हिसाब एहतराम के साथ उसको बरी कर दिया। लोगों ने पूछा कि आपके पैर काट रहे थे शेर, मगर आप पर तो खौफ के आसार नहीं थे, आप इसकी सोच में डूबे हुए थे, बात क्या है? तो बुजुर्ग ने फरमाया कि मैं सोच रहा था कि शेर जो मेरे पांव काट रहे हैं तो आया मेरे पांव पाक रहे या ना पाक रहे, शेर का लुआ पाक है या ना पाक, मैं इस मसले पर गौर कर रहा हूँ। सुबह ये मसला जुम्मन अर्ज करता चलू कि जो दरिंदे हैं फाड़ खाने वाले जानवर को दरिंदा कहते हैं, चरने वाले को चरिंदा कहते हैं, आपको पता ही बकरी गाय वगैरह चरिंदा कहलाती है,
یہ پرندہ جو ہے پاڑ کھانے والے جانور شیر چیتا کتا ان کا لعاب جو ہے ناپاک ہوتا ہے اور جو چرندے جو ہے ان کا دودھ پاک ہوتا ہے. ہاں جو چرندے جگالی کرتے ہیں پھر ان کا مسئلہ الگ ہے. گائے جگالی کرتی ہے, اونٹ جگالی کرتا ہے, تو جگالی کس کو کہتے ہیں؟ یعنی کہ اندر سے معدے سے وہ مطلب ہے کہ تھوک نکلتا ہے ان کا, جگالی کرتے منہ چلا سکتے. آپ نے اونٹ کا تو اکثر ہی دیکھا ہوگا, اونٹ کے منہ سے جہاز گرتا رہتا ہے. اسی طرح گائے کے منہ سے کبھی تو لعاب نکلتا ہے, کبھی وہ تین نکلتے تین جہاز صابن کے جہاز کی طرح. تو یہ گائے کبھی کبھی جگالی کرتی, ہر وقت نہیں کرتی رہتی, اونٹ تقریباً کرتا رہتا ہے. تو ان کی جگالی کے ذریعے جو اب جو تھوک آیا نا, کیونکہ یہ میدے سے آتا ہے, تو یہ تھوک ناپاک ہے. یہ اونٹ کا جو تین اگر اڑ کر پڑ جائے بفروں پر تو یہ ناپاک ہے, اور مجھے سے گلیز آئی بہرحال یہ کہ یہ ناپاک. تو شیر کا جو تھوک تھا وہ بھی ناپاک تھا, وہ تو غور کر رہے تھے میرے پاؤں ناپاک ہو گئے یا پاک ہے. اللہ تو بہرحال یہ بات آپ نے دیکھی کہ شیر ان سے ڈر گیا, اس لیے کہ یہ اللہ سے ڈرتے تھے. اور حدیث شریف میں بھی آپ نے ابھی سنا, تو جس کے دل میں خوف خدا راسخ ہو جاتا ہے, دنیا و معافیا کا خوف اس کے دل سے نکال دیا جاتا ہے. اور یہ بھی فرمایا کہ جس کے دل سے خوف خدا نکل جاتا ہے تو وہ پھر ہر چیز سے ڈرنے لگتا ہے. اب ہم ہر چیز سے ڈرتے, ہم کس سے نہیں ڈرتے یہ بتائیے, ہر چیز سے, حتیٰ کہ اللہ تعالیٰ ہمیں آزمائش میں نہ ڈالے. اگر چھت سے کوئی چھپکلی گر پڑے نا اس کے وہاں پر مل پر تو بھگدڑ شاید پڑ جائے. چوہا اگر کتا ہوا جائے تو لوگ بے تاب ہو جائے, اور اگر کتا بھونکے زور سے پیچھے سے خدا نہ کرے تو میرا بیان سارے آپ لوگ گنجر کتے کی طرف دیکھنے لگے کم جاؤ. یعنی ہر شے سے ہمیں ڈر لگتا ہے, کہ اللہ کا ڈر ہمارے دلوں میں ٹھیک ہے. افسوس ہے کاش ہمارے دلوں میں اس کا خوف اس کا ڈر واپس ہو جاتا. خوف خدا اور اللہ سے ڈرنے کی فضیلت سبحان اللہ. میرے میٹھے میٹھے محبوب صلی اللہ تعالیٰ علیہ وسلم کا فرمانے والا شان ہے, جب بندہ مومن اللہ کے ڈر سے روئے اور مکھی کے سر کے برابر چھوٹا سا آنسو بھی اس کی آنکھ سے نکلے تو جہنم کی آگ جو ہے اس کے منہ کو نہیں جلائے گی. حضرت سیدنا محمد بن منقدر رضی اللہ تعالیٰ عنہ, وہ بڑے بزرگ, یہ جب خوف خدا سے روتے تھے تو اپنے آنسو کو منہ پر مل لیتے تھے, ہر طرف جتنا ہو سکتا تھا مل لیتے تھے. فرماتے تھے کہ میں نے سنا ہے کہ جہاں جہاں اللہ کے ڈر سے نکلنے والے آج لگیں گے وہاں وہاں جہنم کی آگ نہیں چھوئے گی. میرے مدنی مصطفیٰ میٹھے میٹھے آقا صلی اللہ تعالی علیہ وسلم کا میٹھا میٹھا فرمان ہے کہ سات شخص اللہ جل مجدہ عرش کے نیچے سائے میں رہیں گے, ان میں سے ایک وہ بھی ہے جو تنہائی میں اللہ کو یاد کرے اور اس کی آنکھ سے آنسو بہ نکلے. کسی شخص نے سیدنا حسن بصری رضی اللہ تعالیٰ عنہ سے دریافت کیا کہ آپ ان لوگوں کی محفل کے بارے میں کیا فرماتے ہیں کہ جو اپنی محفل میں اپنے اجتماع میں عذاب آخرت سے اس طرح ڈراتے رہتے کہ ہمارے دل ٹکڑے ٹکڑے ہو جاتے ہیں. تو حضرت سیدنا حسن بصری رضی اللہ تعالیٰ عنہ نے ارشاد فرمایا, ایسے لوگوں کے اجتماع کی شرکت سے جو خوف خدا سے تمہیں ڈراتے اور رلاتے ہیں, عذاب آخرت سے ڈراتے, ایسے لوگوں کے اجتماع میں شرکت تمہارے لیے قیامت کے امن کا باعث ہوگی, اور یہ اس سے بہتر ہے کہ آج تمہارے مصاحب یعنی تمہارے ساتھی ایسی مجلس ہے, ایسی محفل ہے کہ جو تمہیں جاتے بے خوف کر دے, بے فکر کر دے, اور کل قیامت میں تمہیں خوف زدہ ہونا پڑے. ایسی محفلوں سے یہ محفلیں یہ اجتماعات اچھے. یہ واقعہ میرے آقا امام محمد غزالی رحمت اللہ تعالیٰ نے دینی احساس میں نقل کیا. تو میرے سبھی بھائیوں آپ دیکھیں کتنا عظیم شان معاملہ ہے اللہ سے ڈرنے والوں کے لیے, اور کتنے زبردست فضائل ہیں اللہ سے ڈرنے والوں کی مصاحبت کے, صحبت کے, ان کے اجتماع کے, شرکت کے, ان کے ساتھ اتنی بیٹھنے کے. اے میرے پیارے پیارے اسلامی بھائیوں, اتنا ہو سکے اللہ تبارک و تعالیٰ کا خوف اپنے دل میں پیدا کرتے رہنا چاہیے. حضرت سیدنا ذوالنون مصری رحمتہ اللہ علیہ سے لوگوں نے دریافت کیا کہ اللہ سے ڈرنے والا بندہ کسے کہتے ہیں, ارشاد فرمایا کہ خائف اس کو کہتے ہیں, اللہ سے ڈرنے والا اس کو کہتے ہیں جو خود کو اس بیمار کی طرح بنائے جو موت کے ڈر سے کھانے کی چیزوں سے پرہیز کرتا ہے. تو مریض جو ہوتا ہے واقعی پرہیز کرتا ہے, میری بیماری بڑھ جائے گی, میری موت واقع ہو جائے گی, تو مریض پرہیز کرتا ہے, ڈاکٹر کو بتاتا ہوں عام طور پر. اس طرح مطلب خوف زدا بھی ایسا ہو جیسے مریض, یہ گناہ نہ کروں, یہ کام نہ کروں, وہ کام نہ کروں, اللہ سے ڈرتا ہے. گناہ جتنے بھی ہیں ان سے اللہ سے ڈرتا رہا, یہ اس کی علامت ہے.
حضرت سیدنا داؤد علی نبینا علیہ الصلوۃ والسلام یہ اللہ تعالیٰ سے بہت زیادہ ڈرتے ہیں. اتنا خوف ہوتا تھا اس کو کہ اللہ اکبر ان کے واقعات بڑے عجیب و غریب. جب بھی سیدنا داؤد علی نبینا علیہ الصلوۃ والسلام پر غلبہ ساری ہوتا تو آپ سلیمان علیہ السلام جو آپ کے صاحبزادے تھے ان کو حکم کرتے کہ لوگوں میں اعلان کر دو اجتماع عام کا اعلان کر. چنانچہ اجتماع کا اعلان کیا جاتا اور آپ سات دن تک بھوکے رہتے. اجتماع کی تاریخ بتا دی جاتی اور سات دن تک آپ بھوکے رہتے اور اب بھوکے رہتے اور ساتھ میں اپنی ازواج کے ساتھ خلوت بھی نہ کرتے. اس طرح مطلب ہے کہ سات دن رہنے کے بعد اب جنگل میں اجتماع ہوتا. اس اجتماع میں سلیمان علیہ السلام کی دعوت پر صرف انسان نہیں بلکہ امام محمد غزالی رحمۃ اللہ علیہ فرماتے ہیں کہ شہروں سے انسان آتے, جنگلوں گھونسلوں سے پرندے نکل آتے اور جنگل کے درندے اور درندے پہاڑوں سے نکل کر خود اجتماع گاہ میں جمع ہو جاتے. یہ انوکھا اجتماع. اب حضرت سیدنا داؤد علیہ رضی اللہ علیہ الصلوۃ والسلام اللہ تبارک و تعالیٰ کی حمد و ثنا شروع کرتے ہیں اور لوگوں پر ایک رقت اور خال پاری ہوگا اور آہو کنواں کا شور اٹھتا. پھر آپ جنت اور دوزخ کی کیفیت بیان کرتے ہیں, جنت اور دوزخ کی کیفیت بیان کرتے ہیں اور اس کے بعد خوف خدا سے اس قدر روتے کہ آپ کے رونے سے لوگوں کے کلیجے پھٹ جاتے ہیں, یہاں تک کہ ہزاروں لوگ دہشت سے مر جاتے ہیں. اس کے بعد لاشیں جو ہیں وہ ان کے ورثہ وغیرہ اٹھا کر لے جاتے اور تقسیم سلسلہ کرتا. ایک بار آپ نے جب اجتماع کیا تو 40,000 لوگ جمع ہوئے. 40,000 دیکھو لوگ مرتے تھے پھر بھی جاتے ہیں. یہاں تو اگر اجتماع میں کچھ ہو جائے کسی کو داڑھی نکل آئے کسی کو تو بابا مار مار کے بیچارے کا تختہ بنا دے. یہ تو نہیں کیا اور وہاں جنازے اٹھ جاتے تھے. ماں باپ نہیں روکتے تھے کہ اس سے بہتر موت کون سی ہوگی کہ اللہ کے نبی کے قدموں میں موت ہو جائے, ان کے جلبوں میں روح پرواز کر جائے. ایمان کو بہت بڑی طاقت سمجھے اس کے لیے سمجھے اس کے. تو 40,000 کا اجتماع تھا اور اس قدر رقت اور اس قدر مطلب آہو زاری داؤد علیہ السلام نے کی اور اس قدر رقت داری تھی اجتماع پر کہ امام غزالی فرماتے ہیں 40,000 میں سے 30,000 جنازے ہوں گے. تمہارا میرے ابھی بھائی ہو داؤد علیہ السلام بہت زبردست یعنی کہ قائفین میں سے فرشتے معصوم ہماری طرح وہ نہیں ہوتے یعنی کہ کھانے کی عادت کا سیدھے کیا ہے. پھر بھی اللہ کا خوف اللہ اکبر ان کے بارے میں مقبول ہے کہ جب شیطان کو اللہ کی بارگاہ سے مردود کیا گیا. یہ وضاحت کر دوں شیطان فرشتہ نہیں ہے. بہت سارے لوگوں کو پتا مطلب جہالت کی وجہ سے یہ ذہن میں بیٹھ گیا کہ شیطان فرشتہ تھا. یہ فرشتہ نہیں تھا جنات تھے جن فرشتہ نہیں آج کی پیدائش خود کے ساتھ الگ کرنے مل رہی ہے. وہ الگ کروں بالکل آدم علیہ السلام کے بارے میں سنتا کیوں کروں میں تو آگ سے بنا ہوا ہوں یہ مٹی سے بنائے گئے یہ آگ کی پیدائش ہے اور فرشتہ نوری مخلوق ہے اور جن جو ہے ناری مخلوق ہے آگ کی مخلوق ہے. تو جب ہاں یہ جن جو تھا شیطان جو تھا جن تھا اور ہے بھی جن لیکن نیک موت تھا پرہیزگار موت تھا علم اس کے پاس دوست تھا تو اس لیے یہ معلم الملکوت بن گیا تھا میرے فرشتوں کا بھی استاد لیکن نور مصطفیٰ کی توہین کی صلی اللہ علیہ وسلم. بعض مفسرین اس طرف گئے وہ کہتے ہیں کہ کیونکہ آدم علیہ السلام نے نور مصطفیٰ صلی اللہ علیہ وسلم ودیعت تھا. یہ آپ نے بھی مطلب یہ واقعہ سنے ہوں گے کہ پہلے تو نور آدم پشتے اندھر میں تھا آپ کے کل شریف میں تھا تو پھر اس سے پیچھے بھی یہ پھرتے تھے زیارت کے لیے نور مصطفیٰ کی ادب کے ساتھ. تو آدم علیہ السلام نے عرض کیا یا اللہ اس نور کو میری پیشانی میں چل تاکہ پھر اس سے پیچھے سے نہ آئے بلکہ آگے سے آئے. چنانچہ نور پاک مصطفیٰ صلی اللہ علیہ وسلم یہ پیشانی میں ودیعت کیا گیا. تو اب آگے سے دست بستہ فرشتے حاضریاں دیتے اور نور مصطفیٰ کی زیارت کرتے. پھر عرض کیا یا اللہ کہ سب لوگ نور مصطفیٰ کی زیارت کرتے ہیں کاش میں بھی نور مصطفیٰ کی زیارت کر لیتا. تو پھر وہ نور مصطفیٰ آپ کے انگوٹھوں میں وصیت کیا گیا اور جیسے ہی نور مصطفیٰ کی زیارت کی تو بیتاب ہو کر عشق مصطفیٰ سے سرشار ہو کر ہم سب کے بابا جان حضرت سیدنا آدم صفی اللہ علی نبینا و علیہ الصلوۃ والسلام نے اپنے انگوٹھوں کو چوم کر آنکھوں سے لگا لیا. قرۃ عینی بکا یا رسول اللہ یا رسول اللہ آپ سے میری آنکھوں کی ٹھنڈک گزارا جس کی آنکھوں کی ٹھنڈک میرے مصطفیٰ کو چوما کرے چوم چوم اور ایسا کوئی بد نصیب ہوگا جو میرے مصطفیٰ صلی اللہ علیہ وسلم کو آنکھوں کی ٹھنڈک تسلیم نہ کرے. تو بہرحال لے کے میرے پیارے پیارے اسلامی بھائی میں عرض کر رہا تھا کہ شیطان کو جب کہ اس نے نور مصطفیٰ کی تعظیم نہیں کی اور سیدنا آدم علیہ نبینا علیہ الصلوۃ والسلام کو سجدہ نہیں کیا اس کو راندہ درجہ کر دیا گیا. انک رجیم لا لعنتی الى یوم الدین کان من الکافرین. یہ سب لعنت کے تو اس کے گلے میں ڈال دیے گئے کہ تو راندہ ہے درگاہ ہے اسکارا ہوا ہے, تجھ پر ہمیشہ کے لیے لعنت ہے, تو کافروں میں سے وہ کافروں سے ہو گیا. کان من الکافرین جو جبریل اور میکائیل علیہ السلام اس وقت بہت روتے رہے روتے رہے خوف خدا کے سبب, اللہ جل مجدہ نے ان سے رونے کا سبب دریافت کیا. حالانکہ سب جانتے تو انہوں نے عرض کیا کہ اللہ ہم تیرے غضب سے بہت ڈرتے ہیں, تیرے غضب سے ڈر لگتا ہے. تو اللہ نے کیا تھا, اللہ نے فرمایا کہ ہاں بے فکر مت رہو, یہی مناسب ڈرتے ہیں. میرے مدنی مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم کا میٹھا میٹھا فرمان ہے کہ کبھی ایسا نہیں ہوا کہ جبرائیل علیہ الصلوۃ والسلام میرے پاس حاضر ہوئے ہوں اور ان کے جسم میں خوف خدا کی وجہ سے لرزا نہ ہو, کب کپاٹ نہ. جب بھی آتے تو اللہ کے خوف سے اس پر لرزا تاری ہوتا جبرائیل پر.
حضرت سیدنا انس بن مالک رضی اللہ تعالی عنہ سے روایت ہے, نبی کریم رؤوف الرحیم علیہ افضل الصلاۃ والتسلیم نے حضرت جبرائیل علیہ السلام سے استفسار فرمایا کہ کیا وجہ ہے میں حضرت میکائیل علیہ السلام کو ہنستے ہوئے نہیں دیکھتا. حضرت سیدنا جبریل امین علیہ الصلوۃ والسلام نے جواب دیا, جب سے جہنم کو پیدا کیا گیا ہے حضرت میکائیل علیہ السلام نہیں ہنسے.
میرے بھائی بھائیوں, اللہ کا معصوم پرستار فرشتوں کا بھی آقا یقیناً 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 دوزخ میں نہیں جائے گا, معصوم اللہ کا مقرب فرشتہ انبیاء علیہ السلام کی خدمت کا جسے شرف حاصل ہے, اور رسول ملائکہ سے جو ہے وہ فرشتہ بھی جب سے دوزخ بنا ہے تبھی ہنسا ہے. ایک طرف ہم گناہگار اور بے فکرے لوگ, یہ دوزخ بنا ہی مجرموں کے لیے, ہمیں پتا یہ دوزخ بنا ہی مجرموں کے لیے گناہگاروں کے لیے, پھر بھی افسوس ہمیں کبھی ڈر نہیں آیا, ہمیں جہنم کا خوف کبھی نہیں آیا, ہمیں کبھی اس سے ڈر کر سونا نہیں آتا, ہمارا دل کبھی درد تھا نہیں, کبھی ایسا نہیں ہوتا کہ پناہ گناہ جو کر رہے ہیں لڑکا لگ جائے اور وہ گناہ ہم چھوڑ دیں, وہ تائب ہو جائے, ہم دے پاتے. میرے پیارے پیارے بھائی, میں نے آپ کو زندگی سنا, میں نے آپ کو قرآن بھی سنایا, میں نے بزرگوں کے واقعات بھی آپ کے کچھ اطلاع کی, برائے کرم اپنے نازک رشتوں پر رحم کھاؤ.
اللہ تعالیٰ ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے.